नमस्कार, अन्तरसंवादबाट म प्रवीण पोखरेल। विभिन्न विषय र सन्दर्भमा हामी यो समयमा सम्बन्धित व्यक्तिहरूसँग प्रत्यक्ष कुराकानी गर्ने गर्छौं। सरकारले ल्याएका विभिन्न अध्यादेश संसदबाट पास गराउन सत्ता पक्षले गृह कार्य गरेको छ भने विपक्षी दलहरूले यसलाई असफल पार्ने रणनीतिमा जुटेका छन्। आज बस्ने दुवै सदनको बैठकमा अध्यादेश स्वीकृतिका लागि प्रस्तुत गर्ने कार्यसूची रहेको छ। विपक्षी दलहरूले राखेको अस्वीकार प्रस्तावको प्रक्रिया तय गर्न सभामुखले हिजो पाँच दलका प्रमुख सचेतकहरूको बैठक राख्नु भएको थियो। विपक्षीहरूले 66 अस्वीकारको प्रस्तावको सूचना दर्ता गराएका छन्। आज हामी सरकारले ल्याएको प्रस्ताव अध्यादेश संसदबाट अनुमोदन गर्नका लागि भएका प्रयास, विपक्षी दलहरूले राखेको अस्वीकारको प्रस्तावको सामना सरकारले कसरी गर्छ, यिनै सवालमा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलासँग कुराकानी गर्छौ। हाम्रो टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। महेश बर्तौलाज्यू, स्वागत छ यहाँलाई कार्यक्रममा। अब आज संसदमा अध्यादेश पेश गर्ने कार्यसूची छ, अब यहाँहरू छलफलमा जुटिरहनु भएको छ। सभामुखले हिजो प्रमुख पाँच दलका प्रमुख सचेतकहरूसँग पनि यो विषयमा छलफल गर्नुभएको थियो। अब अध्यादेश चाहिँ कसरी अगाडि बढ्छ, यहाँहरूले अध्यादेशलाई पास गर्नका लागि कस्तो गृह कार्यहरू गर्नुभएको छ?
सरकारले संविधान बमोजिम जारी गरेका अध्यादेशहरू यो हाउसको पहिलो बैठक 18 गते पेश भइसकेको छ, टेबल भइसकेको छ। आज ती सबै अध्यादेशहरू निर्णयार्थ प्रस्तुत हुनेछ। संसदको नियमावली बमोजिम ती अध्यादेशहरूमा केही अस्वीकारको प्रस्तावहरू पनि दर्ता भएका छन्। सामान्यतया यो अस्वीकारको प्रस्तावहरू अब यो नेपालको इतिहासमा सामान्यतया यति धेरै संख्यामा यसरी मोर्चाबन्दी गरेर एउटै पार्टीका पनि भए गरेका सांसद सबै लाम लाएर यसरी प्रस्ताव चाहिँ दर्ता गरेको पहिलोपटक हामी देख्दैछौँ, सुन्दैछौँ। तथापि पनि आजको बैठकमा पहिला यी सबै अस्वीकारका प्रस्तावहरू अपोजिसनको तर्फबाट जसरी दर्ता गर्नुभएको छ त्यसलाई हामी अस्वीकार गर्छौँ पहिलो कुरा। दोस्रो क्रममा त्यसलाई अध्यादेशका निर्णयार्थ पेश हुँदा अध्यादेश दुवै हाउसबाट हामी त्यसलाई स्वीकृत गर्छौँ, पारित हाउसबाट त्यसलाई अनुमोदन गर्छौँ। त्यस आधारबाट अनुमोदित भएको वा स्वीकृत भएको अध्यादेश बमोजिम 1.5 हप्ताभित्र सरकारले प्रतिस्थापन विधेयक ल्याउनेछ। त्यसमा हामीले राम्रोसँग काम गरेर कतिपय कुराहरू सुझावहरूलाई प्रतिस्थापन विधेयक मार्फत व्यवस्थित गरेर अगाडि बढ्छौँ। त्यसो हुँदाखेरि अहिले जुन खालको अध्यादेश के हुन्छ भनेर जे चर्चा परिचर्चा भएको छ, सत्ता गठबन्धनकै दलहरूका बीचमा मत जाहेर हुने कुरा, यसका पक्षमा मत जाहेर हुने कुरामा आशंका छ कि भनेर पनि प्रश्न सृजनाहरू भएका हामी देख्छौँ। काहीँ केही सत्ता सयात्रामा रहेका दलहरूको बीचमा सरकारले लिएका निर्णयहरू, सरकारका बिजनेसहरूका विपक्षमा कुनै मत छैन, सबैका पक्षमा मत छन्। राष्ट्रिय सभा होस्, प्रदेश सभा होस्, कसैले अनुमान गरेको जस्तो अध्यादेश चाहिँ पक्षमा बहुमत पुग्दैन, जसरी के विश्लेषण एउटा आर्टिफिसियल एउटा विश्लेषणहरूको निर्माण गर्न खोजिँदैछ, यसमा कुनै सत्यता छैन। दुवै हाउसबाट आज हामी अध्यादेशलाई स्वीकृत गर्छौँ, स्वीकृत अध्यादेश बमोजिम छिट्टै प्रतिस्थापन विधेयक ल्याएर काम गर्छौँ, यही हो हाम्रो तयारी।
अब विपक्षीहरूले 60 भन्दा बढी अस्वीकारको प्रस्ताव दर्ता गराएका छन्। अब विपक्षीहरू पनि एक हिसाबमा रणनीतिक हिसाबमा लागेका छन्। तथापि अब नेकपा एमाले र नेपाली कंग्रेसको बहुमत त्यसमा पुग्ने दावी यहाँहरूको छ। अब त्यसो भयो, अब आज चाहिँ यो जुन अध्यादेश छ, सरकारले प्रस्तुत गरेका विभिन्न 6 अध्यादेश, यो चाहिँ बहुमतले आजकै बैठकबाट पारित हुन्छ?
दुवै, यो सामान्यतया हामी कहाँ यो भाषा अध्यादेशको हकमा चाहिँ भाषा हामीले के प्रयोग गर्छौँ भने अध्यादेश निर्णयार्थ पेश हुन्छ, त्यो चाहिँ स्वीकार गरियोस् वा अस्वीकार गरियोस्मा निर्णयार्थ पेश हुन्छ, स्वीकार गर्ने काम हुन्छ। हाउस, दुवै हाउसबाट सरकारले प्रस्तुत गरेको अध्यादेश स्वीकार हुन्छ, हामी हाउसबाट स्वीकृत गर्छौँ। यसमा मैले फेरि पनि भन्न चाहन्छु, कुनै कन्फ्युजन छैन, तर कन्फ्युजन गराउने केही कारखानाहरू निर्माण गर्न खोजिँदैछ। वास्तवमा अहिले विशेष गरी माओवादी केन्द्रबाट जुन हदसम्मको चाहिँ नकारात्मक मिस इन्फर्मेसन डिस इन्फर्मेसन सहितका सूचनाहरू सम्प्रेषण गरेर भ्रम सृजना गर्ने काम भयो, संसदले बनाएको लोकतान्त्रिक सरकार संविधान बमोजिम गरेको निर्णयलाई समेत अशाब्दिक गलत ढङ्गबाट असान्दर्भिक ढङ्गबाट जे उहाँहरूले एउटा चाहिँ एकदम केटाकेटी केटी शैलीबाट बचपना शैलीबाट जसरी विषयवस्तुलाई प्रस्तुत गर्ने प्रयत्न गरेर राजनीतिमा झम्ल्याउने प्रयत्न गर्दै हुनुहुन्छ वा गर्दै हुनुहुन्छ यो चाहिँ एउटा वास्तवमा चाहिँ दुःखद कुरा हो। उहाँहरूले हामी यसो अहिले हेऱ्यौँ आज त्यो अस्वीकार प्रस्ताव जति दर्ता भएका छन् सामान्य चाहिँ हाम्रो नियमावली बमोजिम जतिसुकै अस्वीकारको प्रस्ताव दर्ता भए पनि जम्मा सरकारले जारी गरेको अध्यादेश छवटा हो छवटा अध्यादेशमा जम्मा छवटा अस्वीकारको प्रस्ताव मात्रै निर्णयार्थ पेश हुन्छ जम्मा छजनाको जोसुकै भए पनि सहमतिबाट उहाँहरूले कसैलाई भन्नुभयो भने सोही बमोजिम अन्यथा दर्ता क्रम अनुसार पहिलो दर्ता जसले गर्नुभएको छ अस्वीकारको प्रस्तावका नाममा त्यही प्रस्तावलाई मात्र निर्णयार्थ पेश हुनेछ भनेपछि उहाँहरूलाई पनि त्यो कुरा थाहा छ नियमावलीमा यो व्यवस्था छ काममा यो व्यवस्था छ तर माओवादी केन्द्रको त प्रचण्ड लगायत केही नेताहरू बाहेक सबै भाइवर्गका मान्छेले अस्वीकारको प्रस्ताव दर्ता भनेको अर्थ कस्तो छ भने माओवादीले कतिसम्म यसलाई नकारात्मक प्रचारको शैलीमा पुर्याउन खोज्दै रहेछ भन्ने कुरा चाहिँ यहाँबाट देखिन्छ। अहिलेको यो अस्वीकारको प्रस्तावको दर्ताको जुन मोर्चाबन्दी देखिन्छ यो चाहिँ स्वयं सांसदले आफ्ना लायकको आधारमा आफ्नो अध्ययनको आधारमा गर्ने गरेको हुन्छ तर मोर्चाबन्दी नै गरेर गठबन्धन नै गरेर अस्वीकारको प्रस्ताव दर्ता गर्ने भनेको चाहिँ कस्तो छ भने एउटा म्यासेज नकारात्मक क्रिएट गर्नका लागि जहाँबाट जति सकिन्छ त्यति भूमिका निर्वाह गर्ने भन्ने चाहिँ प्रमुख प्रतिपक्ष र प्रतिपक्षीहरूको त्यो शैली छ त्यो चाहिँ राजनीतिक शैली होइन यो असाध्यै गलत कुरा हो। सङ्लो पानीलाई धमिलो बनाउनका लागि हर मजदुर प्रयत्न कहाँबाट गरेर हुन्छ त्यहीँबाट गर्ने हरेक ठाउँमा चाहिँ लखालिङ्ग छ अस्त व्यस्त छ भन्ने देखाउने राज्यका अङ्गहरूमा भ्रम सृजना गर्ने नागरिकमा भ्रम सृजना गर्ने यो प्रयत्न भएको छ। यो चाहिँ वास्तवमा एउटा संसदीय लोकतन्त्रमा शोभनीय कुरा होइन आफू प्रधानमन्त्री हुँदा पटक पटक आफैले अध्यादेश जारी गर्ने त्यही कालमा पनि प्रधानमन्त्रीले तीन पटक अध्यादेश जारी गर्नुभयो तीनवटा अध्यादेश जारी गर्नुभयो उहाँले दर्जनौ कानुनहरू उहाँले पनि फेरबदल गर्नुभयो नि अनि उहाँले जारी गरेको अध्यादेशको बेलामा सबैले यो त सरकारको अधिकार क्षेत्रभित्र हो कतिपय कन्टेन्टहरूमा असहमत थियो प्रतिस्थापन विधेयक मार्फत त्यसलाई व्यवस्थित गर्ने काम गरे त्यसमा यो चरण हुँदाहुँदै आज जे काम उहाँहरूले गर्नुभयो गर्नुभएको कुराप्रति हामीलाई आपत्ति भन्दा पनि उहाँहरूका नियतप्रति प्रोसेसप्रति होइन कि नियतप्रति प्रति चाहिँ वास्तवमा यो एकदमै क्वेसनेबल हो यो चाहिँ एकदम नोटिसेबल पनि छ भन्ने लाग्छ।
त्यसो भए अब सरकारले जुन खालको प्रस्ताव ल्यायो यो प्रस्ताव अस्वीकार गर्नका लागि प्रतिपक्षी दलहरूले विपक्षी दलहरूले दर्ता गरेको अस्वीकारको प्रस्ताव आफैमा चाहिँ नियमावली विपरीतको छ
नै भनिन नियमावली विपरीतको भनिन प्रोसेसमा त्यो नियमावलीको तरिका मिलाएर आयो जस्तो एउटा पार्टीले एउटा प्रस्ताव दर्ता गर्नु र बीसवटा प्रस्ताव दर्ता गर्नु एउटै हो निर्णयार्थ प्रश्न हुँदा एउटै हुन्छ त्यो कुरा माओवादी केन्द्रलाई स्वयं थाहा छ। उहाँहरूले संख्या किन बढाउँदै हुन्छ भन्दा यति ठुलो संख्यामा यसको चाहिँ विरोध छ भनेर मोर्चाबन्दी गठबन्धन गर्नुभयो कि भनेको यस्तो काम चाहिँ वास्तवमा शोभनीय होइन भन्ने लाग्छ। लोकतान्त्रिक एउटा परिपाटीमा सरकारले गरेका काम प्रक्रियाहरू संसदमै आउँछ संसदलाई अनदेखा गर्दैन त्यसका धेरै व्यवस्थित गर्ने चरण छ। फेरि मैले यसमा धेरै चिन्ता चासो राखेर पनि यो व्यक्त गरेको होइन कि उहाँहरूको कार्यशैली कतातर्फ मुलुकलाई लैजानका लागि उद्दत छ त उहाँहरू के गर्नका लागि यस्तो गर्दै हुनुहुन्छ भनेको अर्थ अनावश्यक नकारात्मक प्रचारका लागि मात्रै यी सबै कुरा गर्दै हुनुहुन्छ भन्ने कुरा चाहिँ त्यो संख्याको चाहिँ साइज ठुलो देखाएर उहाँले यो गर्न खोज्नुभएको छ भन्ने कोणलाई मात्रै प्रयत्न गर्न खोजेको हो होइन। त्यस कारणले गर्दाखेरि जम्मा निर्णय एउटा मात्रै प्रस्तावमा निर्णय हुन्छ एकजना प्रस्तावक जसले त्यो अस्वीकारको प्रस्ताव दर्ता गर्नु त्यसमा मात्रै ती प्रस्तावकर्ताहरूको एउटा प्रस्ताव छानेर निर्णयार्थ पेश हुन्छ भने बाँकी उन्नाइसवटा मान्नुहोस् न हजुरले एउटा अध्यादेशमा कुनैमा दसवटा चाहिँ अस्वीकारको प्रस्ताव परेको छ भने दसवटा मध्ये एउटा प्रस्तावलाई मात्रै त्यो बास्केटबाट छानिन्छ त्यसमा कुन सांसदले प्रस्तुत हुन्छ त्यो चाहिँ अब के त दर्ताक्रम अनुसार हुन्छ कि उहाँहरूको त्यो दसजना अस्वीकारको प्रस्ताव दर्ता गरेका मध्येबाट एकजनाले प्रस्तुत गर्नुहुन्छ त्यो एउटा कुरा भयो तर बाँकी नौवटाको कुनै छलफल उहाँहरूको प्रस्तावमा छलफल हुने भएन एउटा प्रस्तावबाट छलफल हुने हो बाँकी नौजनाले छलफलमा सहभागी हुन पाउनुहुन्छ तर मैले जोड्न चाहिँ के खोजेको भने एउटा मात्रै प्रस्ताव दर्ता गर्दाखेरि पनि त्यही कुरा हुन्थ्यो भने नौ दस जनाको संख्या किन बढाउनु भयो भन्दा यसमा धेरैको असहमति छ भन्ने एउटा चाहिँ आर्टिफिसियल एउटा ड्रामा निर्माण गर्नका लागि उहाँले यो गर्नुभयो भन्ने कोणबाट मैले भन्न खोजेको।
अब प्रतिनिधि सभामा सत्ता पक्षको बहुमत छ, झण्डै दुई तिहाई हाराहारीमा यहाँहरूसँग त्यो संख्या छ। अब राष्ट्रिय सभामा चाहिँ सत्तारूढ दलको स्पष्ट बहुमत देखिँदैन, जसका कारण चाहिँ राष्ट्रिय सभाबाट यो अध्यादेश पास हुन गाह्रो हुने विश्लेषण गरिएको छ। अब कसरी मिलाउनुहुन्छ यसलाई चाहिँ?
यस्तो छ, हामी सत्ता सयात्रामा रहेका राजनीतिक पार्टीहरू सरकारको निर्णयका पक्षमा, सरकारी बिजनेसका पक्षमा हामी स्वत स्वाभाविक रूपमा स्पष्ट रूपमा उभिन्छ भन्ने त्यो विश्वास हामी गर्छौँ। यस्तो कुरा सरकार ल्याएको बिजनेसमा सत्ता पक्षबाटै हुन्न भन्ने काम हुँदैन, किनभने सरकार संसदमा हाम्रो आसन कस्तो हुन्छ भन्ने पहिला बुझौँ। बिचमा सरकार हुन्छ, एकातर्फ प्रतिपक्ष हुन्छ, एकातर्फ सत्तापक्ष हुन्छ। सरकार संसदबाट सम्मान्य चेयर गर्ने व्यक्तित्वबाट, सभामुख वा राष्ट्रिय सभाध्यक्षबाट निर्णयार्थ पेश हुँदाखेरि सत्तापक्षमा बस्नेले हुन्छ नै भन्ने हुन्छ। हात उठाए पनि त्यो हुन्छ हो, हात नउठाए पनि हुन्छ हो। प्रतिपक्षले हुन्नै भन्छ, सरकारी बिजनेसमा हुन्छ कहिले पनि भन्दैन। भनेको अर्थ त्यो आसनको चरित्रले पनि निर्णय के हुन्छ भन्ने कुरा स्वाभाविक रूपमा भन्न सकिन्छ। र अर्को कुरा के हुन्छ भने यो बैठकमा उपस्थित सदस्यहरूको बहुमतले गरिने निर्णय हो, यो कुनै एकदम चाहिँ यो प्रधानमन्त्रीकै पक्षमा विश्वास र अविश्वासको मत लिनु लाग जस्तो कुनै हुल जारी गरेर अनेक गरेर त्यो एउटा सिम्पल प्रोसेस हो। साधारणतया सरकारले अध्यादेश जारी गर्यो, त्यो अध्यादेश स्वीकृतिको लागि अनुमति लिन आयो, यसले स्वीकृत गर्ने बित्तिकै कानुनी रित अङ्गको लागि प्रतिस्थापन विधेयक आउँछ। जति पनि अहिले चाहिँ प्रश्नहरू यी विषयहरू समावेश भएको भए हुन्थ्यो, यी कुरा बढी भएका छन्, यिनलाई हटाउनुपर्छ भन्ने कुरा केही छन् भने ती सबै कुरा हटाउन सकिन्छ, सबै कुरा थप्न सकिन्छ प्रतिस्थापन विधेयकमा। त्यस कारण यो अध्यादेश र विधेयकमा पनि मान्छेले बुझ्नै नसकेको कुरा के हो भने, अब अध्यादेशबाट शासन गर्न खोज्यो, अध्यादेशले सबै, यो अध्यादेश जम्मा 60 दिनको मात्रै म्याद हुन्छ, 60 दिन म्याद हुन्छ। जस्तो आज संसदले स्वीकृत गरेपछि संसदमा दर्ता भएको मितिले 60 दिनभित्रमा यो अध्यादेश को सान्दर्भिकता समाप्त हुन्छ। यदि सरकारले प्रतिस्थापन विधेयक ल्याएन, कल्पना गर्नुहोस् सरकारले प्रतिस्थापन विधेयक ल्याएन भने यो अध्यादेशले काम गर्ने भनेको जम्मा 60 दिन हो स्वीकृत गरेपछि। त्यसपछि कुनै त्यसको पूर्ववत अवस्थामा हामी पुग्छौँ। यदि सरकारले अब प्रतिस्थापन विधेयक सामान्यतया ल्याउँछ नल्याउने भन्ने हुँदैन, ल्याउँछ, प्रतिस्थापन विधेयक ल्याएपछि त्यो विधेयक भनेको विधेयक सरह संशोधन पनि राख्न पाइन्छ, त्यसमा सांसदले आफ्ना मत जाहेर गर्न पाउँछन्, समितिमा भारी छलफल हुन्छ, विभिन्न विज्ञहरूका पनि धारणा केही छ भने ल्याउँ छलफल चलाउँ त्यो पनि भन्न पाउँछ। भनेपछि विधेयकका सबै अङ्गहरूमा हामी छलफल गर्न पाउँछौँ भनेपछि कतिपय हाम्रा असन्तुष्टिहरू त्यहाँ मार्फत पनि समावेश गर्न सक्छौँ। त्यस कारण हिजो हामी संविधान बनाउँदाखेरि सरकारले संसद नचलेको बेलामा कतिपय व्यवहारिक हिसाबले कानुनी गाँठाहरू तत्काल फुकाइहाल्न पर्ने परिस्थिति निर्माण गर्दा फुकाइदिनका लागि सरकारलाई हात बाप्न हुँदैन भनेरै अध्यादेश जारी गर्न पाउने संवैधानिक अधिकारको सुनिश्चित गर्यौँ। त्यस बमोजिम पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा हुँदा पनि उहाँले दर्जनौँ अध्यादेशहरू जारी गर्नुभएको छ, प्रचण्डजी स्वयंले कयौँ अध्यादेशहरू जारी गर्नुभएको छ, यही हाउसकै वा यही हाउसबाट उहाँ सरकारको नेतृत्वमा रहँदै गर्दा 3 अध्यादेश उहाँ स्वयंले दर्जनौँ कानुनहरू चलाएर जारी गर्नुभएको छ। यो पहिलोपटक जारी त भएको होइन, त्यस कारण इतिहासमा पहिलोपटक अध्यादेश जारी हुँदैछ, दुनियाँलाई अध्यादेश बारेमा केही थाहा छैन भन्ने ढङ्गबाट चाहिँ जसरी यस्तो गरियो, यो चाहिँ के छ भने यो चाहिँ काम गर्न खोजेको सरकारलाई कहाँबाट हुन्छ असहज बनाउने, जनताका बिचमा भ्रम सृजना गरिदिने, सरकार गलत ठाउँबाट लान खोज्दैछ जान खोज्दैछ भन्ने जस्तो भाषी स्थापित गर्दै गोइबरल शैली आज प्रमुख प्रतिपक्षले जसरी सञ्चालन गरिनु भएको छ, यो चाहिँ वास्तवमा असाध्य दुःखद कुरा हो।
त्यसो भए अब राष्ट्रिय सभामा यो अध्यादेश पास गर्नका लागि एउटा निर्णायक दल जसपा नेपाल देखिएको छ, जसपा नेपाललाई पनि यहाँहरूले सहमतिमा ल्याएर राष्ट्रिय सभाबाट पनि यो पास गराउनुहुन्छ अध्यादेश?
हजुर, यो स्वीकृत हुन्छ यहाँले म हुन त मैले धेरै बोध भने भनी लाग्छ यो विषयमा त्यस्तो जसपा नेपाल सत्ता साझेदार दल भित्र हुनुहुन्छ सत्ता साझेदारी हाम्रो एउटा समीकरण भित्र हुनुहुन्छ
यद्यपि सरकारमा सहभागी छैन
नै यसको अर्थ के हो भने कतिपय चाहिँ मन्त्री हुँदैमा मात्रै सरकारमा छ भन्ने देखिँदैन मन्त्री वा अरू जिम्मेवारी नहुँदा पनि सत्तापछि त्यो आसनमा बसेपछि आसन उसको कहाँ छ भन्ने मुख्य कुरा हो सरकारसँग उसको चाहिँ दूरी छैन सरकारसँग उससँग चाहिँ एकदम नियमित संवादमा सम्पर्कमा वा सरकारसँग सहयात्रामा छ भन्ने कुरा त स्वाभाविक रूपमा सत्ताको आसनबाट संसदको आसनबाटै यो भन्न सकिन्छ हामी बुद्ध छौँ यही नै हो हाम्रो संसदमा हामीले बुझ्ने सामान्यतया कुरा सरकारमा रहेकै दलहरूले सरकारकै बिजनेसलाई सहयोग गर्दैन भनेर यो अनुमान लगाउने कुरा नै मिलेको छैन त्यस कारणले गर्दा उहाँहरू सत्ता गठबन्धनमा हुनुहुन्छ सत्ता समीकरणमा हुनुहुन्छ सत्ता समीकरण रहेको कुनै एउटा दल मान्नुहोस् उहाँहरूको सङ्ख्या बाहिर निकाल्दाखेरि पुग्दैन कि भनेर बाहिर चाहिँ आशंका गरेर जसपा नेपाललाई सत्ता समीकरणमा रहेको दल सरकारले गरेको बिजनेसमा उसको फरक मत हुन सक्छ त्यसमा सुझावहरू हुन सक्छ तर निर्णयार्थ पेश हुँदाखेरि सरकारले गरेको बिजनेसको पक्षमा सरकारकै बिजनेसको पक्षमा उसको मत दायर हुन्छ मत प्रकट हुन्छ किनभने जसपा नेपाल आफ्नोमा एउटा जिम्मेवार राजनीतिक पार्टी हो संसदीय लोकतन्त्र संसदीय व्यवस्था संसदीय प्रणालीलाई राम्रोसँग उसले चाहिँ बुझ्दै आएको राजनीतिक शक्ति हो त्यसो हुँदाखेरि उसले यस्तो कमजोर निर्णय गर्छ भनेर कसैले अनुमानै पनि लाउन सक्दैनन् त्यसले गर्दा उहाँहरूलाई एक्सक्लुड गरेर अनि सत्तापक्षसँग चाहिँ बहुमत छैन भनेर जे व्याख्या गर्न खोजिएको छ यो व्याख्या मिलेको छ भन्ने लाग्दैन मलाई र उहाँहरूको अध्यादेशका पक्षमा मत जाहेर हुन्छ अध्यादेश सरल ढङ्गबाट दुवै हाउसबाट स्वीकृत हुन्छ
रेडियो नेपालबाट अन्तरसंवाद कार्यक्रम सुन्दै हुनुहुन्छ आजको अन्तरसंवादमा हामी नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलासँग कुराकानी गरिरहेका छौं अब बर्तौलाज्यू जुन खाले जसरी अध्यादेश छवटा विभिन्न विषयमा सरकारले अध्यादेश ल्यायो यसका विषयमा विभिन्न खालका टीका टिप्पणीहरू छन् यसको विपक्षी दलहरूले प्रत्यक्ष विरोध पनि गरिरहेका छन् सदन छलेर किन सरकारले अध्यादेश ल्यायो यो बाटो किन रोज्यो भनेर यद्यपि संवैधानिक रूपमै यसको व्यवस्था छ र यो सरकारले मात्र होइन अघिल्ला सरकारहरूले पनि आवश्यकता अनुसारका अध्यादेशहरू ल्याएका हामीसँग त्यो अभ्यास भइरहेको छ तथापि फेरि पनि सबैतिरबाट आएको प्रश्न सदन छलेर यी अध्यादेशहरू ल्याउनु पर्नेको कारण चाहिँ के हो
एउटा यो महत्त्वपूर्ण प्रश्न पनि गर्नुभयो यहाँले सामान्यतया सरकारले कतिपय कानुनी प्रबन्धहरूलाई व्यवस्थित गर्नका लागि तत्काल गरिहाल्न पर्ने कामसँग जोडेर नै संविधानमा अध्यादेश जारी गर्ने सुविधा सरकारलाई उपलब्ध गराइएको हो संसदबाटै सरकारको जन्म हुन्छ संसदले जन्माएको सरकारले कहिलेकाहीँ कामहरूलाई सहज होस् डेलिभरीमा सहजता होस् भन्नका लागि पनि तत्काल केही कानुनी गाँठाहरूलाई फुकाउनु पर्ने हुन सक्छ अहिले हामीले जारी गरेका अध्यादेशहरू विगतमा त हेर्नुहोस् पार्टी नै फुटाउनका लागि प्रचण्डजीहरूले अध्यादेश जारी गर्नुभएको थियो अहिले त हामी कसैलाई लाभ पुर्याउन कसैको राजनीति पार्टी डिभाइड गर्न फुटाउन यस हिसाबले पनि यो अध्यादेश जारी गरेका छैनौँ यो अध्यादेश यसका कन्टेन्टहरू हेरौँ यसका कन्टेन्टहरूमा हामीले जनताको सेवा प्रवाहलाई अधिकतम केन्द्रमा राखेका छौँ जनताको सुख सुविधा वा कानुनी सुविधा सहजता प्रशासनिक सहजतालाई ध्यान दिएका छौँ जस्तो कतिपय प्रशासनिक कामहरू गर्न अहिले पनि महिनौ महिना नागरिकहरूले चाहिँ समय कुर्न पर्ने जे अवस्था छ एक हप्ताभित्र हरेक सार्वजनिक सेवा कानुनमा तोकिएका समय छन् भने त्यस अन्यथा इन्टेन्सनल्ली महिनौ लगाइदिने जे प्रवृत्तिहरू छन् त्यसले नागरिकमा ठुलो निराशा छ एक हप्ताभित्र सार्वजनिक सेवा लिनका लागि वा सार्वजनिक सेवा प्रवाहसँग सम्बन्धित विषयहरूलाई एक हप्ताभित्र हरेकले निर्णय गर्न पर्ने अन्यथा माथिल्लो तहबाट चाहिँ त्यसका बारेमा कारवाहीको लागि प्रशासनिक कारवाहीको विषयसँग बनाउने यो एउटा कानुन प्रबन्ध राखियो अर्को कुरा भनेको जस्तो निजी क्षेत्रहरूले एउटा ठुलो एउटा चाहिँ यो विशेष गरी लगानीसँग जोडिएको वातावरण नभएको कुरा ठुला गुनासाहरू छन्। पटक पटक उहाँहरूले सरकारसँग केही काम प्रबन्धहरूको सहजीकरणको लागि पनि उहाँहरूले माग गर्नुभयो, अपिल गर्नुभएको छ। तपाईँले आजसम्म नेपालमा कहिले पनि कानुन बन्दा वा अध्यादेश जारी हुँदा निजी क्षेत्रले सरकारलाई धन्यवाद दिएको प्रशंसा गरेको सुन्नुभएको छैन। तर तपाईँले अहिले के सुन्दै हुनुहुन्छ भने निजी क्षेत्र उत्साही छन्, उनीहरू अब लगानीको वातावरणको कुरामा, आफ्नो लगानीको सुरक्षाको कुरामा, त्यसले रोजगारी सृजनाको पाटोमा त्यसले फराकिलो मद्दत गर्छ। त्यस कारणले गर्दा विभिन्न संस्थागत उद्योग वाणिज्य सङ्घका त विभिन्न महासङ्घ विभिन्न इन्स्टिट्युसनहरूले त खुलेरै सरकारले ल्याएको अहिलेको अध्यादेश कानुन प्रबन्धहरूको प्रशंसा गरेको छ। त्यसै गरी झन्डै 12 लाख भन्दा बढी भूमिहीन किसानहरू छन्, सुकुम्बासीहरू छन्, अव्यवस्थित बसोबासीहरू छन्, भूमिहीन दलितहरू छन्, उनलाई धनी जग्गाको मालिक जमिनको मालिक बनाउने कुरा हामीले 50 बौद्धले आएपछि लगातार भन्दै आयौँ। तर कयौँ आयोगहरू बनायौँ, आयोग जागिरका लागि, जागिर खानाको लागि मात्रै भयो, अन्त्यन धनी पूर्जा वितरणको प्रक्रियाको आरम्भ गर्न आयोग बनायौँ, त्यसलाई सहज हुन कानुन प्रबन्धहरू बनाउन पर्छ, त्यसले गर्दा हामीले यो कामलाई छिटो छरिटो ढङ्गबाट तत्काल अगाडि बढाउन पर्छ भन्ने हिसाबले गर्यौँ। त्यसै गरी सहकारीसँग सम्बन्धित ठगी प्रकरणमा जोडिएकाहरूलाई कारवाहीको विषय होला, सहकारीभित्र एउटा चाहिँ सहकारीलाई बलियो र प्रभावकारी त्यसको नियमन गर्नका लागि हामीले आयोग गठन गर्न प्राधिकरण बनाउनु पर्ने थियो। त्यसका लागि यो अध्यादेशले काम गरेको छ, यसले यो कानुन प्रबन्धहरूलाई सहजीकरण गरेको छ, बचतकर्ताको सुरक्षाको पाटोमा ध्यान दिएको छ, आइटी क्षेत्रमा यति धेरै उत्साह ल्याएको छ कि एउटा लगानी विदेशमा समेत गएर लगानी गर्न सक्ने, लगानी ल्याउन सक्ने यस्तो फराकिलो वातावरण बनाएको छ। यी सबै कुराहरू सदन थालेर भन्दा पनि सरकारले अध्यादेश जारी गर्यो, यी सबै कुरा समेटेर सरकारले अध्यादेश ल्यायो, सरकारले जारी गरेको अध्यादेश संसदलाई पठायो र संसदमा आज त्यो प्रोपर्टीको रूपमा रहेको छ। त्यस कारणले गर्दा सरकारले किन त यति धेरै कानुन जस्तो झन्डै 29 वटा कानुनलाई समेटेर 6 वटा अध्यादेश ल्यायो, किन हाउसमा गएन? यसमा एउटा प्रश्न छ। यसको एउटै कुरा के हो भने अहिले हामी कहाँ कानुन निर्माणको तहमा एउटा सानो समस्या के भइराखेको छ भने 76 सालमा संसदमा पठाएको विधेयक अहिले पनि हामी छलफल गर्दैछौँ आधा दशकसम्म। त्यस कारण सरकारलाई एउटा परेको समस्या हामीप्रति एउटा क्वेसन के छ भने सामान्यतया एउटा विधेयक संसदमा पठाउँछौँ, 1 वर्ष 2 वर्ष 3 वर्षसम्म पनि कानुन बनेर आउँदैन, अनि कसरी काम गर्ने? अनि प्रतिपक्षले लगातार खोइ 6 महिना यत्रो म्याच्योर सरकार बनेको 6 महिना हुँदा पनि केही गरेन भनेर पटक पटक केही गरेन भनेर प्रश्न गरे, केही गर्नका लागि कानुन प्रबन्ध सुधार गरेर चाहिँ गर्न खोजेको काममा फेरि अर्को असुविधा, यस्ता पक्षहरूलाई ख्याल गरेर सरकार ल्याएको र यो अध्यादेश संसदमा छ, यसलाई समृद्ध कानुन बनाएर लाने काम फेरि हाम्रै दायित्वमा छ, हामी गर्छौँ।
हस् महेश वर्तवलाजी, धन्यवाद यहाँलाई हामीसँग कुराकानीमा सहभागी हुनुभयो। हामी कुराकानी गर्दै थियौं नेकपा एमालेका मुख्य सचेतक महेश वर्तवलासँग। यो सँगै आजको अन्तर्संवाद यति नै, भोलि अर्को विषयमा कुराकानी गर्न हामी फेरि आउनेछौ। आजको कार्यक्रमबाट प्राविधिक साथी शंकर भण्डारीलाई धन्यवाद। म प्रवीण पोखरेल बिदा हुन्छु, नमस्कार।